यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी स्थायी कमिटी बैठकमा पूर्व निर्धारित कार्यसूचीका अतिरिक्त अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन विभिन्न कोशिश भएको भन्ने सम्बन्धमा दिनुभएको पछिल्लो अभिव्यक्तिका विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजोको बैठकमा जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा यही असार 14 गते प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार हटाउन छिमेकी भारतका संयन्त्र र पार्टीका नेताभित्रभित्र संलग्न भएको भन्ने अभिव्यक्ति दिनुभएको विषयमा छलफल भएको हो। यसैगरी निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेको विषयमा पनि हिजोको बैठकमा छलफल भएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। बैठकको आरम्भमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले व्यक्त गरेका भनाईका बारेमा अन्यल भएकाले स्पष्ट हुनुपर्ने जनाउँदै सो विषय छलफलमा प्रवेश गराउनु भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो। पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठका अनुसार सो विषयमा वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता श्रेष्ठ बेदुराम भूषाल, अष्टलक्ष्मी साके, मुकुन्द न्यौपाने, भीमबहादुर रावल, रघुजी पन्त, युवराज गिमाली, गणेश शाह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्पा भूषाल, गोकर्ण विष्ट, भीम आचार्य सहित 18 जनाले विचार राख्नु भएको थियो। जवाफमा प्रधानमन्त्रीले आफूले बोलेका कुराबारे स्पष्ट पारेको र आफू पार्टीप्रति विश्वस्त रहेको जनाउनु भएको थियो। बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको राजीनामा मागेको भनी समाचार आएको बारे पत्रकारको प्रश्नमा प्रवक्ता श्रेष्ठले राजीनामाको कुरा नआएको स्पष्ट गर्नुभयो। नेता श्रेष्ठले भन्नुभयो, बैठकमा सरकार र पार्टीबारे विभिन्न कुराहरू भएको छ, छलफल जारी छ। यसबीचमा अध्यक्षका बीचमा छलफल हुन्छ, आवश्यकता अनुसार सचिवालय बस्छ र आवश्यकता अनुसार स्थायी कमिटिले संश्लेषण गर्छ। राजीनामाका बारेमा कुरा भएको होइन, उहाँले भन्नुभयो। स्थायी कमिटिको बैठक आज बिहान 11 बजे बस्नेछ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा पार्टीको आगामी फागुन 7 देखि 10 गतेसम्म हुने 14 महाधिवेशनको बारेमा हिजो छलफल भएको छ। केन्द्रीय कार्यले सानेपामा बसेको केन्द्रीय कार्य समितिको हिजोको बैठकमा देशको राजनैतिक अवस्था, कोरोना महामारी, संसदमा प्रस्तुत नागरिकता विधेयक लगायतका विषयमा छलफल भएको कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो। संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि एकीकृत रूपमा योजना बनाउन सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकमा समितिकी सभापति जयपुरी घरतीले कोरोना भाइरस रोक्नका लागि संघ, प्रदेश र स्थानीय तहमा समन्वय अभाव देखिएकाले एकीकृत योजना ल्याउनुपर्ने बताउनुभयो। बैठकमा समितिका सदस्यहरूले एकीकृत रूपमा औषधि, जनशक्ति र पीसीआर मेसिनको व्यवस्थापन र परीक्षण दायरा बढ़ाउनु पर्ने बताउनुभयो। बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति तथा योजना प्रमुख डा गुणराज लोहनीले परीक्षणको दायरा बढ़ाउन थप 10 प्रयोगशाला विस्तार गर्न थालिएको जानकारी दिनुभयो। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको केही दिनभित्र देशभर 33 प्रयोगशालाबाट पीसीआर परीक्षण गरिने बताउनु भएको छ। हिजो नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको स्वास्थ्य सामग्री बुझ्नुहुँदै मन्त्री ढकालले अहिले 23 प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको र चाँडै थप 10 प्रयोगशाला स्थापना गरी दैनिक 10,000 परीक्षण गर्ने तयारी गरिएको जानकारी दिनुभयो। सरकारले कोविड 19 का शंकास्पद र संक्रमित व्यक्तिको उपचारका लागि अनुदान उपलब्ध गराउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड 19 का लक्षण भएका र नभएका संक्रमितको अवस्था हेरी बिरामीलाई वर्गीकरण गरेर अनुदानका लागि मन्त्री परिषदमा प्रस्ताव पेश गरेको जनाएको छ। मन्त्रालयका नीति तथा योजना प्रमुख डा गुणराज लोहनीले कोविड 19 का शंकास्पद र संक्रमित व्यक्तिका लागि प्रतिदिन प्रति व्यक्ति 200 देखि 15,000 रूपियाँसम्म खर्चका लागि अनुदान दिने प्रस्ताव मन्त्री परिषदमा लगिएको बताउनुभयो। हिजो थप 316 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 13,564 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयद्वारा आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा हिजो थप 245 जना पुरूष र 171 जना महिलामा संक्रमण पुष्टि भएको बताउनुभयो। त्यस्तै हिजो थप 60 जना कोरोना भाइरसको संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त भई घर फर्कनेको संख्या 3,194 पुगेको छ। नेपालमा हालसम्म 277 जना महिला र 2,966 जना पुरूष संक्रमण मुक्त भई घर फर्किएको मन्त्रालयले जनाएको छ। देशका विभिन्न प्रयोगशालामा हालसम्म जम्मा 2,28,341 पीसीआर विधिबाट परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ। राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरकार तथा समन्वय समितिले कोविड 19 रोकथामका लागि प्रदेश र स्थानीय सरकार बीचको सहकार्य समन्वय र आवश्यकताका आधारमा रकम विनियोजन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ। हिजो सिंहदरबारमा बसेको बैठकले प्रदेश र स्थानीय तहको समन्वयमा क्वारेन्टीन र आइसोलेसन सेन्टरको व्यवस्थापन तथा अनुगमन गर्न र उपत्यका आउने जाने नागरिकको सन्दर्भमा बिरामी कर्मचारी र व्यवसायलाई सरलीकृत गर्न सरकारलाई निर्देशन दिएको हो। बुटोल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर मेसिन जडान गरी हिजोदेखि संचालनमा आएको छ। मेसिन जडान भएसँगै प्रदेश नम्बर 5 कोरोनाको परीक्षण तीव्र गतिमा बढ़ने अपेक्षा गरिएको छ। नेपालमा कोरोना भाइरसको अनुवंश को अध्ययन शुरू गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपाली वैज्ञानिक र अनुसन्धानकर्ताबाट कोरोना संक्रमितमा रहेको जीनको अध्ययन थालेको हो। आज हरिशयनी एकादशी भगवान विष्णुको पूजा आराधना गरी भक्तिभावपूर्वक मनाइँदैछ। पौराणिक कथा अनुसार मूर नामक दैत्यको आतंकबाट देवताहरूलाई मुक्ति दिलाउन भगवान विष्णुले ठूलो संघर्ष गर्नु परेको र युद्धको थकानबाट विश्रान्ति लिन बदी आश्रम स्थित हेमवती गुफामा गई शयन गरेको सम्झना स्वरूप आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो। वैदिक परम्परा अनुसार आजदेखि आरम्भ भएको चतुर्मासभरि भगवान विष्णुप्रति आधार प्रकट गर्दै धार्मिक चिन्तन तथा अनुष्ठान गरी पूजा आजा गरिन्छ। आजै मानव मात्रका लागि आरोग्यदायक एवं बहु औषधिको गुण भएको वनस्पति तुलसी आफ्नो घर आँगनमा रोपेर विष्णुको प्रतीकका रूपमा पूजा गर्ने चलन छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 5 रूपियाँ र डिजेल तथा मटीतेलमा प्रति लिटर 2 रूपियाँ वृद्धि गरिएको निगमले जनाएको छ। नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर 101 रूपियाँ तथा डिजेल र मटीतेल प्रति लिटर 87 रूपियाँ कायम भएको पनि निगमले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानेपानी तथा ढल व्यवस्थापन विभाग पानी पोखरी काठमाडौँमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर राजकुमार साके विरूद्ध 10,77,50,000 बराबर गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा हिजो आरोप पत्र दायर गरेको छ। आयोगले राजकुमार साकेले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि 2076 फागुन मसान्तसम्म आर्जन गरेको सम्पत्ति मध्ये 10,77,50,000 बराबर अवैध सम्पत्ति आर्जन गरेको जनाएको छ। र बाजुराको बुढीनन्दा नगरपालिका पाटन क्षेत्रमा भेटिएको कंकाल 2 वर्ष अगाडि बेपत्ता भएका संचारकर्मी तेजु खड्काको भएको पुष्टि भएको छ। विक्रम सम्बत 2076 मक्सिरमा कंकाल भेटिएकोमा परीक्षणपछि खड्काको भएको पुष्टि भएको हो। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको कंकाल परीक्षणपछि खड्काकै पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टंक प्रसाद भट्टराईले बताउनुभयो। बुढीनन्दा तीर्थयात्रामा जानुभएका खड्का घर फर्कने क्रममा बीच बाटोबाटै बेपत्ता हुनुभएको थियो। बेपत्ता खड्काको खोजी गर्ने क्रममा 1 वर्षपछि 2 करङ झोला र परिचय पत्र भेटिएको थियो। यसका साथै बिहान 6 बजेको समाचार यहीँ पूरा हुन्छ। अब यसपछि दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।